मिला देते हैं, उसके साथ ही मिला देते
जी
हैं ताकि आपकी बात का जवाब भी हमारे तक आ जाए कि हम तफसील में पढ़ जाएँ। पाकिस्तान के सूबा खैबर पख्तूनख्वा में, जिससे हमने अभी बात की, मर्दान में मंगल के रोज़ ख़ुदकुश बम हमला हुआ है जिसमें अब तक की इत्तलात के मुताबिक 22 अफराद हलाक हो चुके हैं और बताया जाता है कि बहुत से लोग जो ज़ख्मी हुए हैं उनमें कई की हालत तशवीशनाक है, इसलिए जानी नुकसान के बढ़ने का अंदेशा है। और तो शमा यहाँ से हम शुरू करते हैं, उसके बाद हम आगे भी चलेंगे। तो जैसा कि आप कह रही थी कि ज़ाहिर है कि जब पॉलिसी में बदलाव आ जाता है किसी एक सरबराह के जाने से किसी इदारे के, तो उसके बाद सूरत हाल आगे उसका नतायज क्या निकलते हैं ये बात अभी देखना बाकी है। इसी तरह दहशतगर्दी के खिलाफ ये जो भरपूर कार्रवाइयाँ की जा रही हैं, लेकिन फिर भी दहशतगर्दों को जब भी मौका मिलता है वो अपना काम दिखा जाते हैं। क्या आप समझती हैं कि इस तरह की कार्रवाइयाँ जो इक्का दुक्का होती हैं उन पर भी काबू पाना मुमकिन हो सकेगा? इसको किस तरह से आप वजाहत करेंगी बात सुनने वालों के लिए?
देखिए मैं बहुत ही मुख्तसर, वैसे मैं यह है कि एक स्ट्रेटजी प्लान बताती अगर मेरे पास ज़्यादा टाइम होता, लेकिन पूरे साल का, तो मैं मुख्तसर ये बात करूँगी कि आप जब भी आप कोई दहशतगर्दी को वैंकुश करने का कोई भी जंगी प्लान बनाते हैं तो आपके पास एंड मीन्स एंड होता है कि आपका गोल क्या है और उसके तक पहुँचने के लिए आपको क्या क्या रेजिस्टेंस होगी। दहशतगर्दी किसी भी मुल्क में ख़त्म नहीं हो सकती 100% तौर पर, यह नामुमकिन है। कोई भी एक आदमी जस्ट एक किचन नाइफ लेकर पहाड़ निकल सकता है और अगर ज्यादा लोगों को नहीं तो दो तीन लोगों को जख्मी करके या मार कर अपना वो एक जो एजेंडा है वो ला सकता है कि जो जिस पर वो काम कर रहे हैं। ये एक लॉन्ग टर्म ब्रेन वॉशिंग की जरूरत है, इसके लिए जनरेशन तक की प्लानिंग होगी कि आपका 10 साल का और 20 साल का लॉन्ग टर्म आपकी पॉलिसी क्या है। और यही मेरा सबसे बड़ा कंसर्न है कि पाकिस्तान ऐसा मुल्क है कि वहाँ पर 5 साल भी एक पॉलिसी कंटिन्यू नहीं रहती, चाहे वो गवर्नमेंटल हो या वो आर्मी हो। हर जो नई रिजीम आती है और या जो नया कमांडर आता है वो अपनी सोच के साथ आता है। एक इंस्टीट्यूशनल जो पॉलिसी है वो मुझे पाकिस्तान में कम अज़ कम 1970 से अब तक नज़र नहीं आई, क्योंकि 1960 से तो वो ये था कि वो फिर अयूब खान वो भी एक शख्स है, उनका भी एक ही पॉलिसी। तो ये मेजर कंसर्न है कि पाकिस्तान करेगा क्या,
कि पॉलिसी की कंसिस्टेंसी अगर नहीं हो तो पाकिस्तान के अंदर क्या होगा। अभी अब आप उस तरफ आते हैं जिसकी आप बात कर रही थी कि पाकिस्तान में इंसदाद दहशतगर्दी के महकमे ने सूबह पंजाब के ज़िला सियालकोट के और इर्द गिर्द के इलाकों से शिद्दत पसंद ग्रोह दाइश से वाबस्ता 9 अफराद को गिरफ्तार कर लिया है। काउंटर टेररिज्म डिपार्टमेंट, जिसे आप CTD कहते हैं, उसके एक तर्जुमान ने नाम तो नहीं बताया लेकिन वॉइस ऑफ अमेरिका से बात की है और कहा है कि जिस ग्रोह को गिरफ्तार किया गया उन्होंने रवा साल जून में दाइश के सरबराह अबू बकर अल बगदादी के साथ अपनी वफादारी का इजहार किया था। तो आप इस नौयत की कार्रवाइयों को देखते हुए आप समझती हैं कि जो आप कह रही थी कि स्ट्रेटेजिक पॉलिसी की आप बात करती, टारगेटेड ऑपरेशंस करने ज़रूरी हैं और वो मौसर साबित हो सकते हैं?
देखिए बहजत, मैं इसके साथ एक और बात भी करूँगी कि जिस तरह हम फैशन में ब्रांड्स का होता है कि आपने ब्रांड क्या पहना हुआ है, इस तरह आप दहशतगर्दी में भी एक ब्रांड बन गया कि अगर आप दाइश का ब्रांड यूज करते हैं अपने नाम के साथ तो यू आर अ बिग टेररिस्ट। वैसे ही होता है कि कालादम मजहबी जमातें और उसमें कई जमातें आ जाती हैं। तो इन्होंने आप देखें कि इन्होंने बैत की जून में, इसी तरह जामा हफ्सा की जो लड़कियां थी उन्होंने वीडियो भेजी कि हम बैत कर रहे हैं, तो वो एक ब्रांड है दाइश जो कि टेरर फैलाने वाला। असल में हमारा जो एक सबसे बड़ा जो मैं फेलियर कहूंगी इंटेलिजेंस का, पाकिस्तानी इंटेलिजेंस का, वो ये है कि उनको पता है किस कालादम जमात का जो बंदा है वो अब किस पॉलिटिकल जमात में या किस दूसरी जगह पर चला गया है। ये एक मोहल्ले मोहल्ले और टाउन लेवल की इंटेलिजेंस है, वहाँ पर सबको सब पता है, लेकिन ड्यू टू वेरियस रीजंस, अब वो पॉलिटिकल रीजंस होते हैं, वो ब्रादरी के रीजंस होते हैं, या वो लोकल पॉपुलेशन को सेटिस्फाई, या आप जैसे कहें कि हम इंस्ट्रूमेंटलाइज करते हैं इस्लाम को, बजाय ये कि हम इस्लाम का देखें कि क्या है, तो वो मज़हब को भी हम इंस्ट्रूमेंटलाइज करते हैं वोट लेने के लिए। तो उसकी वजह से वो सारा कुछ हुआ है। अब वो जो वही लोग फिर दाइश में जा रहे हैं और फिर जब वो पकड़े जाते हैं तो वो फिर कहते हैं कि जी दाइश का नेटवर्क पकड़ा गया। मेरी भी आज लाहौर ही में किसी से बात हो रही थी कि ये दाइश के लोग कहाँ से आ गए, تو انہوں نے پھر مجھے ان کے بیک گراؤنڈ کی ڈیٹیل دی کہ جی فلاں سپاہ صحابہ کا تھا, فلاں فلاں جماعت کا تھا. تو وہی بات کہ وہ لوگ وہی ہیں لیکن کیونکہ اب وہ برانڈ بدل گیا اور وہ اپ گریڈیشن ہو گئی ہے تو وہ پھر بڑے ٹیررسٹ ہیں. لیکن یہ فیلیور ہے ہماری ایجنسیز کا, یہ فیلیور ہے ہماری پولیس کا, اور یہ فیلیور ہے ہمارے پولیٹیکل سسٹم کا بھی اور پولیٹیشنز کا, جو کہ ان کو پہلے تو ایمرج ہونے دیتے ہیں اور پھر جب وہ بات ہاتھ سے پھیل جاتی ہے تو پھر یہ ہے کہ ان کو پھر وینکوش کرنے کی یہ ہے کہ پکڑے گئے جو نیٹورک چلا رہے تھے. حالانکہ سب کو پتا ہوتا ہے کہ فلاں گھر میں جتنے لیپ ٹاپ رکھے ہوئے ہیں وہ کس پرپز کے لیے رکھے ہوئے ہیں.
اچھا شمع, ہمارے ساتھ رہیے گا, ہمیں بھارت سے جوائن کیا. جیسا کہ ہم نے کہا کہ یہ ہمارا آج اختتامی سال کے اختتامی پروگراموں میں سے ایک پروگرام ہے, کیونکہ آج 29 دسمبر ہے, دو دن باقی ہیں اس سال کے ختم ہونے میں. تو ہم نے کوشش کی کہ مختلف ملکوں سے ہم اپنے تجزیہ کاروں کو ساتھ لے کر صورتحال کے بارے میں اور ٹاپ اسٹوریز کے بارے میں بات کریں. بھارت سے ہمارا ساتھ اس وقت دے رہے ہیں ڈاکٹر منیش کمار. آداب ڈاکٹر منیش.
آداب.
بہت بہت شکریہ جی, آج کا ہمارا پروگرام تھوڑا سا خاص پروگرام ہے اس طرح سے کہ ہم کوشش کر رہے ہیں کہ 2015 کے حوالے سے ان نیوز سٹوریز کے اوپر نظر ڈال لیں جو کہ انتہائی چونکا دینے والی رہیں. پاکستان اور بھارت کے تعلقات کی بات تو ہم بعد میں کریں گے, اسی وجہ سے ہم نے ابھی شمع کو روکا ہے, ان سے بھی ہم اس کے بارے میں بات کریں گے. آپ یہ بتائیے گا, ایک دلچسپ سوال ہے آپ کے, کہ 2015 میں اگر آپ کو کہا جائے کہ بھارت ظاہر ہے بہت بڑا ملک ہے, بہت ساری وہاں نیوز سٹوریز ہوئیں, بہت سارے واقعات ہوئے, لیکن کوئی دو ایسے واقعات بتائیے جو کہ پورے ملک میں اور پوری دنیا میں جو کافی توجہ کا مرکز بنے اور جو 2016 میں بھی جن کا اثر جو ہے یا امپیکٹ جو ہے محسوس کیا جاتا رہے گا.
دیکھیے 2015 تو 2014 کے بعد سے ہی نریندر مودی صاحب جو ہے ہندوستان میں جو ہے سب سے بڑے لیڈر بن کر کے ابھرے ہیں. تو 2015 میں جو دو بڑی گھٹنائیں ہیں وہ یہ ہے کہ ایک تو پولیٹیکل لیول پہ بہار اور دلی میں ان کو ایک بہت ہی بری شکست جو ہے ان کو جھیلنا پڑا
جی.
لوگوں نے بتایا کہ بھائی آپ جو ہے اکیلے اس جمہوریت کے بادشاہ نہیں ہیں, اور بھی لوگ ہیں جو ایکولی اچھے ہیں اور وہ بھی آپ کو جو ہے آگے آنے والے چناؤ میں جو ہے آپ کو چیلنج کر سکتے ہیں. ایک یہ بڑی گھٹنا ہوئی
جی.
دوسری بڑی گھٹنا جو ہوئی, جو آپ دیکھیے کہ ہندوستان میں سول سوسائٹی کے لوگوں نے کس طریقے سے ایک بالکل پوری پاورفل فل میجورٹی والی مودی سرکار کو ہے وہ اس کو کہتے کہ دھول چٹانا, وہ یہ کام جو ہے ہندوستان کی سول سوسائٹی نے کیا. جب رائٹرز نے جو الگ الگ پولیٹیکل بیک گراؤنڈ سے تھے, الگ الگ آئیڈیولوجی کے تھے, لیکن ایک مرے جو وہ بیسیکلی رائٹر سے تھے, وہ الیکشن لڑنے والے لوگ نہیں تھے, ان لوگوں نے مودی کے پوری کی پوری جو ان کی جو اپنی جو ان کی جو پرسونا جو بنی ہوئی تھی ہندوستان کے اندر میں, اس کو بالکل یہ ایک دم سبلائم کیا اور اس کے لیے بادھ کیا کہ سرکار, بھارتی جنتا پارٹی کے لوگ, آر ایس ایس کے لوگ بالکل سمویدھان کے اوپر ہی چلیں, کانسٹیٹیوشن کے حساب سے چلیں, کوئی ویکتی ادھر سے ادھر کوئی آگا ترچا کوئی بیان بازی تک نہ کر سکے. یہ کام جو ہے سول سوسائٹی نے کیا اور پولیٹیکل لیول پہ جس طریقے سے نتیش کمار اور اروند کیجریوال نے مودی صاحب کو جو چیلنج دیا وہ واقعی بالکل چونکانے والا رہا.
اچھا اب ہمارے ساتھ رہیے گا شمع, ایک کوئک کامنٹ آپ سے میں لوں گی, کیونکہ ہمارے ساتھ ہمیں جوائن کر رہے ہیں لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود صاحب. کل ہماری ان سے بات نہیں ہو سکی تھی اور ہم بہت شکر گزار ہیں کہ آج وہ ہمارے ساتھ ہیں اور ان کے ساتھ ہم بہت عام ایک ان سے بھی بات پوچھیں گے. لیکن آپ یہ بتائیے گا کہ پاکستان اور بھارت کے درمیان جو 180 درجے کی آپ بدلاؤ کہہ سکتی ہیں تعلقات میں کے اندر اور اعلیٰ سطحی مذاکرات باہمی اعتماد سازی کے لیے کتنے اہم ہیں؟
دیکھیے میں تو کہوں گی کہ 2015 کا سال انڈیا اور پاکستان کے لیے ایک لو اینڈ ہیٹ ریلیشن کی رولر کوسٹر تھا, جو کہ ایک بہت ہی خوشگوار چیز پر ختم ہو رہا ہے کہ پرائم منسٹر مودی آئے, برتھ ڈے ڈپلومیسی آپ کہیں یا بیک ڈور ڈپلومیسی کہیں, لیکن وہ پگ دے گئے نواز شریف صاحب کو, جو کہ انہوں نے پہنی اپنا ایک گڈ جسچر دکھانے کے لیے اپنی نواسی کی شادی میں. تو میرے خیال میں یہ چیز دونوں ملکوں کے لیڈران کو یا ان کی عوام کو, آپ دیکھیں کہ کتنی اپریسیشن مل رہی ہے دونوں ملکوں کی عوام کی. جنگ جو ہے وہ کبھی بھی کسی بھی مسئلے کا حل نہیں ہے, اور آپ اپنے نیبرز چینج نہیں کر سکتے, چاہے آپ کتنی بھی نفرت کریں آپ اپنے نیبرز چینج نہیں کر سکتے, نہ ہی آپ اپنی جغرافیائی حدود چینج کر سکتے ہیں. تو اس کے بعد یہ کہ بہتر اکانومی کے لیے, بہتر فیوچر دونوں ملکوں کا, کہ کتنا ہماری اکانومی دونوں ملکوں کی جنگی ایک دوسرے کی, کیونکہ یہ کہ ہمارا ایک ولنریبل بارڈر ہے پورا اگر انڈیا کے ساتھ, اگر ریلیشن اچھا ہو تو کیا انڈیا اور پاکستان دونوں ملک کر افغانستان کی اسٹیبلٹی کے لیے کام نہیں کر سکتے, اور اگر اس طرح یہ ہو تو یہ کتنا بہتر ہوگا ہماری جنریشنز کے لیے کہ ایک کانسٹنٹ اسٹیٹ آف فیئر میں ہم لوگ رہ رہے ہیں, ویسٹ رہ رہا ہے کہ دو نیوکلیئر پاورز ہیں, وہ کسی طرح بھی وہ کلیش آف ٹائٹنز جسے کہتے ہیں کہ ویسا کلیش ہو تو پوری دنیا کی ایک تباہ ہو جائے گی اسٹیبلٹی. تو میرے خیال میں یہ ایک بہت خوشائند بات کیونکہ میں جی بہت خوشائند بات کسی طرح بھی دیکھیں بال شوڈ بی رولنگ, اور یہ رول کر رہی ہے. اب جنوری میں مل رہے ہیں وہ نیکسٹ سکس منتھس کی اسٹریٹجی بنائیں گے کہ کیا ہے, لیکن میرے خیال میں کہ وہ جو ایک گڈ جسچر, جو اسمائلز اور وہ آپ کہیں کہ جو ہاتھوں میں ہاتھ ڈال کر چلنا, وہ چیز پھر آپ کو بڑا ہی مشکل ہوتا ہے اس کے بعد پھر ایک انٹینس سچویشن پر آنا, کیونکہ جو پرسنل ایک کرشمہ ہوتا ہے لیڈرشپ کا وہ بالکل کام کرتا ہے. جب آپ ٹیبل پر بیٹھتے ہیں تو ان کی جو سب آرڈینیٹس ہیں ان کے ساتھ وہ ہوتا ہے کہ جب لیڈرشپ کا اتنا اچھا تھا کرنے جا رہے ہیں.
بہت بہت شکریہ شمع جنید جو
ہمارے ساتھ ہیں, اور ہیپی نیو ایئر.
تھینک یو سو مچ, آپ کے لیے بھی بہت دعائیں, بہت بہت شکریہ. اب ہم بات یہی اس سوال کا جواب ہم لیں گے ڈاکٹر منیش کمار سے, جس کے بعد ہمارے ساتھ ہوں گے لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود صاحب. آپ کو پتہ ہے کہ وہ پگواش جو کانفرنس جو ہے اس کے بھی بڑے سرگرم رکن ہیں, اور اس کے علاوہ دفاعی تجزیہ کار ہیں. تو آئیے پہلے ہم پوچھتے ہیں ڈاکٹر منیش سے ہی کہ ڈاکٹر منیش, آپ سن رہے تھے کہ شمع جنید جو ہماری ایک اور انالسٹ ہے اس پروگرام کی, وہ کہہ رہی تھیں کہ پاکستان اور بھارت کے درمیان جو صورتحال 2015 بلکہ یہ کہنا چاہیے کہ بالکل آخری مہینے میں 20-25 دنوں میں جو صورتحال اور بہت اعلیٰ سطحی تبادلے وہ ملاقاتیں ہوئیں اس سے صورتحال بہت بہتر ہوئی. آپ سمجھتے ہیں کہ 2016 میں یہ جو صورت شروع ہوئی ہے یہ قائم رہ سکے گی, اور سفارتی سطح پر ہونے والی یہ کوششیں کامیاب رہیں گی؟ کس طرح سے آپ اس کو دیکھتے ہیں, ہمارے سننے والوں کو بتائیے.
سماجی نے جو باتیں کہیں وہ اس سے 100% میں ایگری کرتا ہوں, اور اس میں ایک چیز میں ایڈ کرنا چاہتا ہوں
جی.
کہ دونوں لیڈرشپ نے ایک مجھے لگتا ہے کہ ایک سگنل دیا ہے شاید دونوں میں کہ انڈرسٹینڈنگ ہو چکی ہے کہ ہمیں جو کچھ بھی کرنا ہے آپس میں بات چیت کر کے کرنا ہے, ایک میڈیا کا پومپ اینڈ شو بنا کر کے نہیں کرنا ہے. کیونکہ وہ میں خود میڈیا سے جڑا ہوا ہوں, لیکن پھر بھی میں اس بات کو میں کہتا ہوں, اور اس میں مجھے کہنے میں کوئی یہ نہیں ہے, شرمندگی نہیں ہے, کہ ہندوستان اور پاکستان کی جو میڈیا ہے انہوں نے ایک بالکل ایک نیگیٹو رول ادا کیا ہے. میڈیا کا کام تھا لوگوں کو جوڑنے کا, لیکن جس طریقے سے ٹیلیویژن چینلز پہ آپ دیکھیں ہندوستان میں یا پاکستان میں, ایسا لگ رہا ہے کہ انہوں نے ایک ایسا ماحول بنا دیا ہے کہ ایسا لگ رہا ہے کہ کل ہی جو ہے وار شروع ہونے والی ہے. تو یہ ایک بہت بڑی اچیومنٹ ہے نواز شریف صاحب اور مودی صاحب کے بیچ میں جو ایک انڈرسٹینڈنگ ہوئی کہ جتنے بھی میٹنگس ہوئی ہیں وہ سارے کے سارے میڈیا سے باہر, انہیں میڈیا کو پتہ ہی نہیں چلنے دینا ہے کہ بھائی کیا ہو رہا ہے. اور جو مجھے لگتا ہے کہ اسی اسٹریٹجی پہ اگر 2016 میں بھی یہ لوگ کام کریں گے تو مجھے لگتا ہے کہ بہت کچھ جو ہے اچھا ہونے والا ہے. مجھے لگتا ہے کہ پیپل ٹو پیپل کانٹیکٹ کا ایک نیا ذریعہ اسٹارٹ ہوگا, نئے ڈھنگ سے جو ہے ہندوستان پاکستان کے لوگ ویزا کے اوپر یا پھر کسی اور چیزوں میں جہاں پہ لیڈرشپ اتنے زیادہ آپس میں کلوز انڈرسٹینڈنگ میں ہو, تو مجھے نہیں لگتا کہ کوئی 2016 میں 2015 کے شروعاتی دنوں میں جس طرح سے پرابلمس ہوئی تھی وہ پرابلمس اب تو شاید نہیں دکھے.
بہت بہت شکریہ ڈاکٹر منیش کمار بھارت سے ہمارے ساتھ تھے, اور اب جیسا کہ ہم نے بتایا کہ ہمارے ساتھ ہیں دفاعی تجزیہ کار, ہمارے پروگراموں کا ممتاز نام لیفٹیننٹ جنرل ریٹائرڈ طلعت مسعود صاحب. السلام علیکم جنرل صاحب, آپ کا پروگرام میں ہم آپ کو بہت خوش آمدید کہتے ہیں. بہت بہت شکریہ جن صاحب ہمارے ساتھ بات کرنے کا. نئے سال کی مبارکباد ہم آپ کو ابھی سے پیش کرتے ہیں, اور اس کے ساتھ ایک آپ سے سوال ہے میرا کہ ذرا بتائیے گا آپ, ہم کو مختلف میڈیا آؤٹ لیٹس پہ آپ کو دیکھا جاتا ہے, سنا جاتا ہے, آپ کی رائے کو بہت صاحب مانا جاتا ہے, یہ فرمائیے گا کہ آپ کیا سمجھتے ہیں پاکستان میں 2015 کے دوران اگر کہیں کہ کوئی دو بہت اہم واقعات کی بات کیجیے تو آپ کن کو کہیں گے, کن کا نام لیں گے, کون سی نیوز سٹوریز ایسی رہیں؟
میرے خیال میں دیکھیے سب سے اہم چیز جو 2015 میں ہوئی ہے وہ جو کامیابیاں بھی ہے کہ شمالی وزیرستان میں جس طریقے سے آپریشن 2014 میں شروع ہوا تھا اور آپ نے دیکھا کہ اس کا تسلسل جاری رہا 2015 میں، اور زیادہ تر کامیابی جو ہوئی وہ 2015 میں ہوئی، اور بڑی حد تک دہشت گردی جو اس کے واقعات ہو رہے تھے اس میں کافی کمی آئی، اور سب سے بڑی بات یہ ہے کہ حکومت کی جو رت تھی وہ حکمرانی جو ہے وہ قائم، بڑی حد تک قائم ہوئی شمالی وزیرستان میں، جو کہ ایک گڑھ بن گیا تھا دہشت گرد تنظیموں کا، اور جہاں سے پاکستان کی حکمرانی ہی نہیں رہی تھی اور مسلسل پاکستان کے دوسرے علاقوں پر وہاں سے حملے ہو رہے تھے، اور پھر افغانستان اور پاکستان کے تعلقات میں بھی اس کی وجہ سے بہت تلخی ہو گئی تھی۔ تو یہ تمام چیزیں ایسی ہیں میرے خیال میں جس کا غیر معمولی اثر پاکستان پر ہوا، ایک مثبت اثر ہوا، اور پھر جو جنگ میں کامیابی ہوئی اس سے پاکستان کا وقار جو ہے وہ بڑھا، اس لیے کہ پاکستان ایک تنقید کا مرکز بن گیا تھا اور تمام ممالک یہ سمجھتے تھے کہ پاکستان جو ہے اس مشکلات کے دور سے شاید نکل نہ سکے، لیکن پاکستان کی افواج نے اور پاکستان کی سیاسی حکومت نے میرے خیال میں بڑی مدبرانہ طریقے سے معاملات کو حل کیا۔ پھر دوسری یہ بات ہے کہ میرے پاکستان کی جو اقتصادی معاملات تھے وہ بھی بہت برے تھے 2014 اور 2015 میں، تو کچھ حد تک اس میں بہتری آئی ہے لیکن ابھی بہت بہتری کی ضرورت ہے۔ اس کے ساتھ ساتھ واقعات تو ہوتے، لیکن سب سے جو بڑا ایسا واقعہ ہوا جو کہ میرے خیال میں جس کی وجہ سے پاکستان کی سوچ ہی بدل گئی، وہ 16 دسمبر کو جس طریقے سے اسکول کے بچوں کے اوپر حملہ کیا گیا، یہ درندہ جو تحریک ہے، تحریک طالبان پاکستان، انہوں نے جس طریقے سے ان کے اوپر حملہ کیا اور اس سے پوری ملک میں ایک غم و غصے کی لہر دوڑ گئی، اور ایک نئی سوچ جو ہے وہ بڑی عزم کے ساتھ ابھر کے سامنے آئی، اور آپ نے دیکھا کہ پوری قوم جو ہے ایک لحاظ سے یکجاں ہو گئی کہ ہم اس دہشت گرد تنظیموں اور اس جو ان کی سوچ ہے اس کا مقابلہ بھرپور طریقے سے کیا جائے گا اور کریں گے۔ تو میرے خیال میں وہ ایک ایسا سانحہ تھا جو میرے خیال میں پاکستان کبھی بھول ہی نہیں سکتا۔
جن صاحب، افغانستان اور پاکستان کے درمیان 2015 کا آغاز بڑے بہتر تعلقات سے ہوا، اشرف غنی جو صدر ہیں وہاں واپس پاکستان کا انہوں نے دورہ کیا، پاکستان کی اعلیٰ قیادت کے دورے ہوئے، لیکن جلد ہی وہ بد اعتمادی واپس پلٹ آئی، بلیم گیم کا سلسلہ شروع ہو گیا، صورتحال پیچیدہ ہو گئی۔ ابھی 2 روز پہلے آرمی چیف جنرل راحیل شریف افغانستان کے دورے پر گئے ہیں، اور دونوں ملکوں نے پھر سے طالبان کے ساتھ امن کا عمل دوبارہ شروع کرنے کے لیے، مل کر کام کرنے کے لیے کوششوں کا وہ عزم کا اظہار کیا ہے، اور اس سلسلے میں کافی پیش رفت بتائی جاتی ہے۔ 2016 میں اس عزم کی تکمیل آپ کا کیسے دیکھتے ہیں اور کہاں تک دیکھتے ہیں؟
دیکھیے، میں سمجھتا ہوں کہ یہ بڑی کوشش ہو رہی ہے اس وقت کہ طالبان اور افغان حکومت میں پاکستان کو ایسا کردار ادا کرے جس سے یہ دونوں کے تعلقات میں بہتری ہو اور کوئی سیاسی حل نکل آئے، نہ کہ جس طریقے سے طالبان جو ہیں مسلسل آپ نے دیکھا کہ وار کر رہے ہیں، اور انہوں نے اپنی عسکری کارروائیوں کو بہت، اس میں تیزی بھی آ گئی تھی اور انہوں نے کچھ کامیابیاں بھی حاصل کیں قندوز وغیرہ میں، جس سے معاملات جو ہیں اور پیچیدہ ہو گئے، اور پاکستان اور افغانستان کے تعلقات بھی اس کی وجہ سے خراب ہوئے، اس لیے کہ انہوں نے یہ سمجھا کہ شاید پاکستان جس طریقے سے اپنا دباؤ ان طالبان پر ڈالنا چاہیے، ان کی قیادت پر، وہ نہیں ڈال رہا ہے۔ لیکن پاکستان میرے خیال میں پوری طور سے اس کوشش میں ہے اور بڑا سنجیدہ ہے اس معاملے میں، چونکہ اس کو علم ہے اب کہ پاکستان جو ہے وہ ریاست سے، افغانستان کی ریاست سے، افغانستان کی حکومت سے اچھے تعلقات بڑھانا چاہتا ہے، اور پاکستان کے مفاد میں نہیں ہے کہ طالبان جو ہیں وہ افغانستان میں حکمران کی حیثیت سے کوئی کبھی ایک کردار ادا کریں، اس لیے کہ اگر طالبان وہاں افغانستان میں زور پکڑتے ہیں تو اس کے مضر اثرات پاکستان میں بھی ہوتے ہیں، اور پاکستان کے تحریک طالبان پاکستان وہ پھر زور پکڑیں گے۔ تو یہ دیکھتے ہوئے پاکستان کی اب یہ بالکل پالیسی میں تبدیلی آئی ہے کہ وہ چاہتے ہیں کہ افغانستان کی حکومت جو ہے وہ ایک تو برقرار رہے، مستحکم ہو، اور وہ اسی صورت میں ہو سکتی ہے جب طالبان और अफगान हुकूमत में कोई सियासी समझौता हो, इसके लिए पाकिस्तान जो है भरपूर तरीके से कोशिश कर रहा है, लेकिन एक हद तक ही वो आगे उनके ऊपर दबाव डाल सकता है। उसके बाद ये दोनों फरीकों का फ़र्ज़ है कि वो अपना किरदार जो है वो अदा करें। मैं समझता हूँ कि शायद पाकिस्तान के दबाव से बहुत मुमकिन है कि तालिबान की क़यादत जो है अब ये समझे कि पाकिस्तान को जो के में जो उनको पनाह मिली थी अब वो मुमकिन नहीं है, और ये एक आखिरी उनके लिए चांस है, वरना फिर पाकिस्तान जो है उनके ख़िलाफ़ भी शायद कार्रवाई उसको करनी पड़े अगर कोई सियासी हल नहीं निकलता है।
बहुत बहुत शुक्रिया लेफ्टिनेंट जनरल रिटायर्ड हमारे तलत मसूद साहब हमारे साथ थे। जैन साहब, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बेहद शुक्रिया। और अब हमें अफगानिस्तान के लिए मरूफ़ तजिया कार और ख़ुद सियासतदान हैं, साबिक सदारती उम्मीदवार भी हैं और हमारे प्रोग्रामों की एक मुमताज़ आवाज़ हैं, हम खैर मकदम करते हैं सरवर अहमद ज़ई का। अस्सलाम वालेकुम सरवर साहब।
वालेकुम सलाम।
बहुत बहुत शुक्रिया सरवर साहब, आप हमारे लिए वक्त निकालते हैं। अभी ये बताइएगा कि आज हम ये खसूसी प्रोग्राम एक कर रहे थे जिसमें हम ये जायज़ा ले रहे हैं मुख्तलिफ मुल्कों में 2015 के दौरान किस तरह की अहम न्यूज़ स्टोरीज सामने आई और ऐसे क्या वाक़यात हुए जो आने वाले दिनों में भी हमारे साथ चलेंगे। 2015 अफ़गानिस्तान के लिए किस हद तक अहम साल रहा, आप किस तरह से इसको देखते हैं?
मेरे ख्याल में जी अफगानिस्तान दुनिया का एक ऐसा ममालिक थे जो वहाँ पे हमेशा अजीब व गरीब वाकियात होते रहते, लेकिन फिर भी ये 2015 अफगानिस्तान के लिए अच्छा साल नहीं था। काफ़ी सिक्योरिटी सिचुएशन ख़राब था। जनवरी में 2015 में पहली बार अफगानिस्तान का गवर्नमेंट लोगों के मर्जी के खिलाफ दो आदमियों के दरमियान 50-50% तकसीम हुआ
जी।
जो अभी तक लोग खुश उनसे नहीं है, और अभी तक गवर्नमेंट की जो सुस्ती है और गवर्नमेंट की जो फेलियर है वो भी लोग इसकी वजह से इसको एक फैक्टर कहते हैं, क्योंकि इलेक्शन में जो मुश्किलात सामने आ गई डॉक्टर गनी और डॉक्टर अब्दुल्ला के दरमियान, फिर अमेरिका ने उसको इंटरफेरेंस कर दिया और गवर्नमेंट को डिवाइड कर दिया कि पहला कोई कॉन्स्टिट्यूशन भी नहीं था, न कोई ऐसा मिसाल मौजूद था पहला, और दो बिल्कुल अपोजिट माइंडेड लोग थे, तो ये डिवाइडेड गवर्नमेंट जो है काफी असर लोगों की जिंदगी पे हुआ है। कोई लॉन्ग टर्म सिक्योरिटी प्लान नहीं है, कोई लॉन्ग टर्म इकोनॉमिक प्लान नहीं है। लाखों लाखों अफगान यंग पीपल वहां पे महीने में अफगानिस्तान से निकल जा रहे हैं, जर्मनी यूरोप की तरफ जा रहे हैं। तो ये तो एक ही वाक्य था। दूसरा वाक्य जो था इंटरनेशनल अटेंशन जो पकड़ा वो फरखुंदा का केस था, वो जो लड़की जो लोगों ने खुलेआम मंजर पे उसको संसार कर दिया, फिर उसकी बारी को जला दिया, तो न सिर्फ अफगानिस्तान में उसकी काफी मजम्मत हुई बल्कि इंटरनेशनल मीडिया भी उसको काफी रिप्यूटेशन दे दिया, और उसके अलावा इंटरनेशनल कंट्रीज ने असिस्टेंस में एक खास शर्त रख दिया कि वुमेन राइट जो है अफगानिस्तान में हर कीमत पे उसको प्रमोट करना चाहिए और प्रोटेक्ट करना चाहिए। तीसरा जो मेन वाक्य था वो तालिबान के साथ पहली बार अफगानिस्तान गवर्नमेंट और तालिबान के नुमाइंदों के दरमियान जो मरी में बातचीत हुई
जी।
ये पहली बार था जो दोनों फरीक आपस में बैठ गए और बहुत अच्छा स्टार्ट हुआ था। दूसरे राउंड के लिए वो कोशिश कर रहे थे कि दूसरा राउंड भी स्टार्ट हो जाए, लेकिन ये एक और वाक्य है कि जुलाई में मुला उमर का डेथ का जो खबर हो गया और अफगानिस्तान के गवर्नमेंट काफी खफा था इसके कि क्यों अभी मुला उमर का जो डेथ का जो खबर है अभी इस सिचुएशन में इस हालात में जो तालिबान के साथ बात हो रही है आप लोगों ने इफ्शा कर दिया। तो उसके बाद पाकिस्तान अफगानिस्तान के रवाबित काफी पेचीदा हो गई, मुश्किल ज्यादा हो गई उसकी वजह से। और आखिरी जो एक इस तरह वाकया था जो तालिबान ने कभी भी इस तरह बड़ा गेम नहीं किया था, जो गुज़श्ता 14 सालों में ये नहीं हुआ था, तालिबान ने पहली बार एक प्रोविंस को कंट्रोल कर दिया, एक सेंटर को कंट्रोल कर दिया जो कुंदूज था सितंबर में
जी।
तो उसकी वजह से भी अफगानिस्तान की गवर्नमेंट की वीकनेसेस, अफगानिस्तान की सिक्योरिटी सिचुएशन की हालात, और वापस दुनिया को अटेंशन वापस अफगानिस्तान पे हो गया कि वहाँ पे ट्रूप ज्यादा होनी चाहिए, इंटरनेशनल असिस्टेंस की भी अभी तक भी जरूरत है। तो ये चंद वाकयात है जो अफगानिस्तान में 2015 में वहाँ पे हुए, और कोई मेरे ख्याल में गुज़श्ता 14 सालों में इस तरह سال افغانستان میں نہیں تھا جس طرح 2015 تھا, وہاں پہ جو گورنمنٹ اور لوگوں کے لیے کافی مشکلات سامنے آئے.
اچھا چلتے چلتے مجھے ایک اور سوال کا جواب دیجیے, ابھی ہم اسی کے بارے میں بات کر رہے تھے جنرل طلعت مسعود صاحب سے بھی. پاکستان اور افغانستان کے درمیان حال ہی میں متعدد امور پر ایک بار پھر سے مل کر بیٹھنے اور بات کام کرنے کی بات ہو گئی ہے, اور طالبان سے حکومت کی بات چیت کرانے کے بارے میں پاکستان اپنا رول ادا کرے گا اس بارے میں بھی بات ہو رہی ہے. ادھر طالبان نے کابل حکومت کے اندر امن مخالف ایلیمنٹس عوامل کا حوالہ دیا ہے, اور ہلمند صوبے میں برطانوی فوجی عملے کی جو تعیناتی کی گئی اس کے اور افغان فوجیوں کی مدد کے لیے امریکہ کے فضائی حملوں کو, یہ کہا ہے کہ یہ جو امن مذاکرات ہو سکتے ہیں, امن کی بات چیت ہو سکتی ہے, اس کی راہ میں یہ رکاوٹ ہے. اس صورتحال میں یہ کس طرح سے سمجھا جائے گا کہ طالبان کیا واقعتاً بات چیت کے لیے تیار ہو جائیں گے؟
میرے خیال میں اگر بات طالبان کی ہو گئی, وہ بات چیت کے لیے بالکل تیار نہیں ہے. اس کو پتہ ہے کہ طالبان کا پاور جو ہے دن بہ دن اسٹرانگ ہو رہا ہے, اس کو انٹرنیشنلی اٹینشن بھی دے رکھتا ہے, ایران بھی اس کے ساتھ ان ٹچ ہے, رشیا بھی آج کل ان کے ساتھ ان ٹچ ہے, چائنا بھی ان کو ہمیشہ فرام ٹائم ٹو ٹائم ان ٹچ ہے طالبان کے ساتھ, اور ان کی سیکیورٹی گینز بھی بہت زیادہ ہے. میرے خیال میں پاکستان کے ساتھ ایک ایسا کی ہے جو وہ طالبان کو کنونس کر سکتا ہے کہ بات چیت کے لیے بیٹھ جائے. پاکستان کے بغیر میرے خیال میں اگر طالبان کی مرضی ہے, طالبان بالکل بات چیت کے لیے حاضر نہیں ہے. اگر امریکن ٹروپس بھی وہاں پہ موجود ہے یا برٹش ٹروپس بھی یا لڑائی میں بھی ڈائریکٹلی دخل ہے,
جی
میرے خیال میں اگر پاکستان چاہتا ہے تو طالبان کو کنوینس کر سکتا ہے بات چیت میں.
اچھا آپ سمجھتے ہیں کہ جو اسکریننگ کمیٹی ہے جس میں بھارت, جس میں افغانستان پاکستان کے علاوہ امریکہ اور چین بھی شامل ہیں, یہ واقعتاً صورتحال کو آگے بڑھانے میں مدد دے گی؟ کوئی کامنٹ؟
میرے خیال میں ایک اچھا اسٹیپ ہے, لیکن یہ کافی کمپلیکیٹڈ مسئلہ ہے, اور افغانستان بھی جو راضی ہو گیا ہے بات چیت کے لیے, وہ بھی تقریباً 100% کانفیڈنس نہیں ہے. لیکن یہ سارا امریکن برٹش اور چائنیز پریشر تھا کہ افغانستان کو بھی کنوینس کرے کہ بات چیت پھر بھی ریسٹارٹ ہو سکتا ہے, اور ریسٹارٹ بٹن پریس کریں گے پاکستان کے ساتھ حالات کے لیے. لیکن میرے خیال میں اتنا کوئی آسان بات نہیں ہے, یہ کافی لمبا چھوڑا سفر ہے طالبان کے ساتھ بات چیت.
بہت بہت شکریہ سرور احمد زئی, ہمارے ساتھ تھے ممتاز افغان سیاستدان اور تجزیہ کار. سرور صاحب آپ کے وقت کا بہت شکریہ, آپ سے میری پھر بھی بات ہوگی تو بہت بہت شکریہ. اب ہم ایک چھوٹا سا وقفہ لیتے ہیں, اور ہمارے ساتھ ہیں بابر بلوچ جو کہ ہمیں بتائیں گے کہ یورپ میں اس سال جو تارکین وطن کا اور نقل مکانی کرنے والوں کا ایک بحران شروع ہوا رہا, اس کی صورتحال اس وقت کیا ہے. ایک چھوٹا سا وقفہ اور اس کے بعد واپس ہوتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
وائس آف امریکہ واشنگٹن کی اردو سروس آپ سے مخاطب ہے, آپ پروگرام جہاں رنگ سن رہے ہیں. اور جیسا کہ آپ جانتے ہیں آج ہم ایک جائزہ لے رہے ہیں کہ 2015 میں مختلف ملکوں میں وہ کون کون سی اہم نیوز سٹوریز تھیں جو نہ صرف 2015 میں بے حد اہم رہیں بلکہ ان کے اثرات آنے والے سالوں میں بھی ہم اپنی نیوز سٹوریز میں دیکھ سکیں گے, اور ان کے بارے میں ہم آپ تک معلومات مختلف پہنچاتے رہیں گے. اور اس وقت یورپ سے ہمارے ساتھ ہیں بابر بلوچ, اقوام متحدہ کے ہائی کمیشن جو پناہ گزینوں کا ہے اس کے ترجمان ہیں. السلام علیکم بابر صاحب. بہت بہت شکریہ بلوچ صاحب, ہمیں معلوم ہے کہ آپ میٹنگ سے اٹھ کے آ رہے ہیں اور آپ لیکن ہمارے ساتھ ہمیں بتائیں گے ضرور ہمارے سننے والوں کو بھی. یورپ میں شام اور مشرق کے وسطی کے دوسرے ملکوں اور افریقہ سے آنے والے تارکین وطن کا نہ ختم ہونے والا ایک سلسلہ شروع ہوا 2015 میں, خاص طور پر کئی اقدامات اس کے لیے کیے گئے اور متعدد تحفظات بھی سامنے آئے. آپ کے ساتھ بھی ہمارے ان پروگراموں میں بارہا آپ سے بات ہوئی, آپ نے صورتحال کا تفصیل سے ہمیں بتایا. اب آپ بتائیے گا کہ 2015 میں یہ جو انسانی بحران شروع ہوا ہے, 2016 میں اس کی کیا شکل آپ دیکھتے ہیں؟
جس طرح سے چیزیں جا رہی ہیں اب بھی آج کے دن اور کل اور پچھلے کچھ دنوں میں 3,000 سے زیادہ لوگ یونان پہنچ رہے ہیں کشتیوں کے ذریعے ترکی سے, تو جو حالات فی الحال نظر آ رہے ہیں اس کی نسبت تو یہ سلسلہ جاری رہے گا. جو پورے سال کے درمیان اب تک 10 لاکھ سے زیادہ لوگ یہاں پہ آ چکے ہیں. کثیر تعداد ان کی شام سے ہے, افغانستان اور عراق سے ہے, اور یہ وہ لوگ ہیں جو جنگ زدہ ہیں, شورش زدہ علاقوں سے اپنی جانیں بچا کے بھاگے ہیں, اور بھی لوگ ہیں پاکستان, بنگلہ دیش, موروکو اور افریقی ممالک سے, جہاں پہ نامساعد حالات کا شکار ہو کے وہ بھی آنے پہ مجبور ہوئے ہیں یہاں. تو یہ جبری ہجرت کا جو سلسلہ کئی سالوں سے جاری تھا, اور زیادہ جو ہم نے ٹرینڈ دیکھا کہ وہ ہمسایہ ممالک میں لوگ پناہ لیتے تھے, اب 10 لاکھ سے زیادہ لوگ یورپ پہنچ چکے ہیں, اور لگتا یہ ہے کہ یہ سلسلہ جاری رہے گا.
اچھا, آپ یہ بتائیے گا کہ آپ سمجھتے ہیں, آپ کا ادارہ یہ اس بات کو سمجھتا ہے کہ مختلف ملکوں کی حکومتوں کی طرف سے, مختلف ملکوں کی طرف سے ان تارکین وطن کو اپنے اپنے ملکوں میں بسانے کے لیے جو اقدامات کیے جا رہے ہیں وہ کافی حد تک مؤثر ثابت ہوں گے؟
کافی نہیں ہے فی الحال, کیونکہ جو زیادہ تر ذمہ داری ہے وہ یورپی یونین کے چند ملکوں نے اپنے کندھے پہ اٹھایا ہوا ہے. 28 ممالک ہیں یورپی یونین میں, اور جو آنے والوں کی تعداد ہے 550 ملین کی آبادی ہے یورپی یونین کی, اور اگر اس 10 لاکھ کو آپ دیکھیں تو 2,000 لوگوں پہ ایک مہاجر جو ہے نا وہ بنتا ہے, جو کہ آئے ہوئے ہیں. لیکن جو ہم دیکھ رہے ہیں وہ یہ کہ زیادہ تر لوگ جرمنی جا رہے ہیں, سویڈن جا رہے ہیں اور آسٹریا کی طرف جا رہے ہیں. باقی یونان, میسیڈونیا, سربیا, کروشیا, سلووینیا, یہ اس بات تک تو راضی ہیں کہ ان لوگوں کی مدد کی جائے آگے جانے میں, لیکن جو 28 ممالک ہیں انہوں نے ابھی تک کوئی اسٹریٹجی نہیں بنائی ہے کہ وہ سب مل کے کام کریں اس مدعے پہ.
اچھا, آخری سوال میرا, کیا آپ سمجھتے ہیں کہ اب جیسے اقوام متحدہ مختلف ملکوں میں مہاجرین کے لیے کچھ نہ کچھ سہولیات کرتی ہے, لیکن وہ ظاہر ہے کہ اس وقت ہوتی ہے جب کہ واقعی وہ کہیں کیمپوں میں رہ رہے ہوں یا ان کے لیے رہائش کا بندوبست ہو گیا ہو, تو اس کے بعد ہوتا ہے. تو اس موقع پر, اس صورت میں جب کہ ابھی ان کا بہاؤ جاری ہوتا ہے, اس وقت آپ کا ادارہ کیا کرتا ہے؟
دیکھیں, یورپ کی بات کر رہے ہیں ہم, جہاں پہ ریسپشن, رجسٹریشن اور اسکریننگ کے جو سہولت ہے وہ اس کو فراہم کرنا یورپ کے لیے کوئی مشکل بات نہیں ہے. ابھی تک متفقہ طور پہ یہ کام کر نہیں سکے ہیں اور اس کی ضرورت ہے. تو جو ہو رہا ہے وہ یہ ہے کہ جو لوگ یونان پہنچتے ہیں وہاں پہ ان کی ٹھیک طریقے سے دیکھ بھال نہیں ہوتی, اور جیسے کہ 80% سے زائد لوگ وہ ہیں جو جنگ زدہ علاقوں سے یہاں پہ آ رہے ہیں, اگر وہیں پہ ان کی پروسیسنگ کی جائے, یہ دیکھا جائے کہ کون ریفیوجی ہے کون نہیں ہے, تو یورپ کے لیے بہت آسان ہوگا اس کو سنبھالنا. اب آپ کو ایک کرائسس کی صورت نظر آ رہی ہے, اس لیے کہ متفقہ طور پہ کوئی اسٹریٹجی اب تک بنی نہیں ہے.
بہت بہت شکریہ بابر بلوچ, ہمارے ساتھ تھے یونائٹڈ نیشنز کے جو پناہ گزینوں کا ادارہ ہائی کمیشن ہے اس کے لیے ترجمان ہے یورپ کے لیے, ہمیں تازہ ترین صورتحال بتا رہے تھے یورپ میں تارکین وطن کا جو ایک بحرانی سطح پر مسئلہ پیدا ہوا ہے. اب ہمارے ساتھ ہیں بیرسٹر امجد ملک لندن سے. السلام علیکم ملک صاحب. ملک صاحب, 2015 ایک ایسا سال رہا جس میں نیوز سٹوریز کا مرکز تشدد, دہشت گردی کے خطرات, یا پھر عمومی طور پر خوف و ہراس کی صورتحال رہی جو دہشت گردی اور انتہا پسندی کی وجہ سے سامنے آئی. یہ سال شروع ہوا پیرس میں شارلی ایبڈو کے دفتر پر ہونے والے دہشت گرد حملے سے, اور پھر اس سال کے ہی اختتام پر پیرس میں ہی ایک اور حملہ کیا ہوا دہشت گردی کا, جس کی ذمہ داری داعش نے لی اور جس میں 130 افراد مارے گئے. یورپ سے آنے والی ان نیوز اسٹوریز نے دنیا بھر سے میں توجہ اپنی طرف مرکوز کی, اور دہشت گردی کے خلاف حکمت عملی کو تبدیل کرنا پڑا. آپ فرمائیے گا کہ 2015 میں یورپ میں دہشت گردی کے خطرے سے عام انسان کی زندگی کس طرح متاثر ہوئی؟
جی, بہت شکریہ. میں تھوڑا سا پیچھے لے جاؤں گا, 16 دسمبر 2014 کو بھی اگر ایڈ کر لیں, پشاور اٹیک بھی کیونکہ آئسس کلیم کیا تھا اور اسی طرح کی جو ہے استعمال ہوا تھا جو سٹائل ہے
جی
اس کو, اور میں سمجھتا ہوں کہ یہ جو پیرس اٹیک ہے اس نے ٹیکنیکلی اوور ٹیک کیا ہے سیکیورٹی اپریٹس کو. برطانیہ نے 15% انکریز کیا ہے, 1900 ہیڈ کاؤنٹ بڑھایا ہے انٹیلیجنس آفیسرز کا, ریسرچ اینڈ انالیسز آفیسرز کا بڑھاؤ ہوا ہے کہ انٹرنیٹ کے ذریعے انٹرسیپٹ کرے, جس سے شخصی آزادیاں ظاہر ہے متاثر ہوں گی, لیکن بہت زیادہ فیئر کریٹ ہوا ہے مساجد کے اوپر. فرانس میں تو 2200 کے قریب مساجد ہیں, لیکن 160 سے 170 وہ کہہ رہے ہیں کہ ہیٹ پریچ ہوتا ہے اور जहादी प्रीचर्स जो है वहाँ पे आते हैं, तो वो शायद उनका क्लोजर हो। बरतानिया में भी रेगुलेशन की बात हो रही है, बरतानिया में भी एविएशन को स्ट्रॉन्ग करने की बात हुई है। यूरोपियन यूनियन जो सारे फॉरेन मिनिस्टर्स इकट्ठे हुए थे, उन्होंने डेटा जो है 5 साल तक महफूज करने की एविएशन का बात की है, मिलके डेटा शेयर करने की बात की है। बहुत से फॉरेन मिनिस्टर ने तो ये कहा है कि डेटा को आप एक दूसरे के ज्यादा शेयर करें, इंटेलिजेंस जो है शेयर करें, ताकि लोग जो गुजर रहे हैं एक दूसरे के मुल्कों से शेंजन वीजा को इस्तेमाल करते हुए, हमें पता हो कौन कहाँ से आ रहा है। अमेरिका ने ये कहा है कि वो ऑलरेडी आईसिस के ऊपर ईयू के साथ चीजें शेयर कर रहे हैं। तो मैं समझता हूँ एज माइनॉरिटीज काफी फियर था पोस्ट 13/11 जो के महीने के बाद कुछ थोड़ा काम डाउन हुआ है, लेकिन सख्त कानून जो है उनका जो नतीजा है, सख्त कानून जो है वो बनने जा रहे हैं, जिससे शख्सी आजादियां जाहरन अफेक्ट होंगी, लेकिन सिक्योरिटी की बिना के ऊपर बनाए जाने कानून के ऊपर मेजॉरिटी ऑफ द पीपल जो है वो खामोश रहेंगे।
अच्छा, एक और क्विक कमेंट करते जाइए जाते जाते, ये आपने कहा है कि शख्सी आज़ादियों पर भी जाहिर है कि जब पाबंदियां बढ़ती हैं, लेकिन चूंकि वो शख्सी सिक्योरिटी के लिए होते हैं, इनफरादी सतह पर भी लोग ये समझते हैं कि चूंकि ये उनकी सिक्योरिटी का मामला है, इसलिए वो इसको ज़्यादा चैलेंज नहीं करते, इसके बारे में ज़्यादा तहफ़ुज़ात की बात नहीं करते। आप समझते हैं कि जाहिर है कि कम्यूनिटीज़ के बीच में ख़ास तौर पर दाइश के ने मज़हब के नाम पर जो कार्रवाइयाँ की हैं उसकी वजह से काफ़ी बैकलैश आया मुसलमानों पर भी यूरोप में, कोई इंटरफेयर डायलॉग की सूरत हुई है वहां पर, कोई कमेंट जी?
मेरे ख्याल में बिल्कुल आफ्टरमैथ जो है वो अफेक्ट हुए हैं मुसलमानों के ऊपर, उसका नजला गिरा है, मसाजिद के ऊपर भी और रेगुलेशन और रजिस्ट्रेशन की बात हुई है, लेकिन इंटरफेयर डायलॉग इसलिए हो रहा है क्योंकि मेजोरिटी ऑफ मुस्लिम आईसिस को अपना नुमाइंदा नहीं समझती, उसकी फिलोसफी को सपोर्ट नहीं करती, उसकी जो तरजीहात हैं या उसकी जो तशरीहात हैं कुरान मजीद की वो उससे इक्तफा नहीं करते, और उसकी वे ऑफ लाइफ, वे ऑफ पॉलिटिकल ट्रांसग्रेशन उससे वो बिल्कुल कुल्ली तौर पे अग्री नहीं करते, जिसकी वजह से मुसलमानों का दूसरे मजाहब के साथ डायलॉग चल भी रहा है और मुस्तहकम हो रहा है, जिसकी वजह यूरोप में और बरतानिया में स्पेशली अमन का जल्दी आ जाना जो है ये उसकी मिसाल है। इक्का दुक्का वाकयात होते रहते हैं, लेकिन मेजॉरिटी ऑफ मुस्लिम जो हैं वो पीस लविंग हैं और अमन में हैं, और कोई ऐसी हम बड़ी स्किरमिशेज नहीं देख रहे जिससे कोई अनरेस्ट पैदा होने का खतरा हो, या मेजॉरिटी ऑफ मुस्लिम विद वन फेथ वो ये कहें कि उनके साथ कोई ज्यादती हो।
बहुत बहुत शुक्रिया बैरिस्टर अमजद मलिक, लंदन से हमारे साथ थे, और जैसा कि हम बात कर रहे हैं कि हम इस वक्त ये आज का हमारा प्रोग्राम एक ख़ास प्रोग्राम है जो कि 2 दिन रह गए हमारे साल के ख़त्म होने में और नया साल आने में, और इस वक्त हम उन स्टोरीज़ का, न्यूज़ स्टोरीज़ का जायज़ा ले रहे हैं जो दुनिया भर में मुख्तलिफ मुल्कों में हमारे सामने आती रहीं और जिनके बारे में ये भी समझा जाता है कि उनके दूर रस असरात होंगे और 2015 ही में उनकी अहमियत ख़त्म नहीं हो जाएगी, बल्कि 2016 में भी वो हमारे साथ चलेंगी और उनके असरात दूर पा होंगे और देखे जा सकेंगे, जिनके बारे में हमारे इन्हीं प्रोग्रामों में आप सुनते रहेंगे। अब हमारे साथ हैं मंसूर जाफर, एक बड़ा मुमताज़ नाम है हमारे इन प्रोग्रामों में, आप उनको सुनते रहे हैं, अल अरेबिया टेलीविजन चैनल के साथ उनका ताल्लुक है, मशरक वस्ता के अमूर पर उनकी गहरी नज़र है। अस्सलाम वालेकुम मंसूर साहब। मंसूर साहब मुझे आप सुन रहे हैं?
जी मैं आपको सुन पा
जी, बहुत शुक्रिया मंसूर साहब, अस्सलाम वालेकुम जी। हम आपको नए साल की मुबारकबाद देते हुए ये बात करते हैं कि 2015 में मशरक वस्ता के में असर रसूख की हामिल दो बड़ी ताकतें, सिर्फ 2015 में नहीं, ज़ाहिर है कि बहुत सारे अरसे से इस खत्ते में ईरान और सऊदी अरब हैं, और ख़त्ते में कहीं ना कहीं इनके मफादात आपस में टकराते हैं या मिलते नहीं हैं, तो दोनों में तनाज़ा राय की सूरत हाल भी पैदा होती है। शाम में अब दुनिया भर की कोशिशों से सियासी अमल की इब्तदा पर नज़र रखी जा रही है। आपके ख्याल में सऊदी अरब और ईरान अगर आपस में मसालहत करें दाइश की दहशत गर्दी से निमटने के लिए, तो इसके इम्कान क्या हैं साल 2016 में, कुछ आपको नजर आता है इस सिलसिले में?
जरा सवाल रिपीट करेंगे, आपकी आवाज
जी। मैं ये आपसे कह रही हूँ कि 2016 में आप समझते हैं कि ईरान और सऊदी अरब, जो आम तौर पर उनके मफादात आपस में टकराते हैं और उनमें मसालियत कभी नहीं हुई, और ख़त्ते में चूँकि मशरक वस्ता में इस वक्त क्राइसिस है ख़ास तौर पर शाम के बहरान के हवाले से, तो क्या आप समझते हैं, और दोनों मुल्क उसमें इन्वॉल्व हैं, तो क्या आप समझते हैं कि किसी तरह की कोई मसालियत होने का इम्कान होगा कम से कम दाइश के मामले में?
जी मैं समझता हूँ जी, ये एक मुश्तरका चैलेंज है इन खत्ते के, इन दोनों मुल्कों के लिए, और इसको हल किए बगैर मैं समझता हूँ कि मिडल ईस्ट में और ख़ास तौर पे जो गल्फ़ का रीजन है, इसमें अमन कायम नहीं हो सकता। इस सिलसिले में जो चीज़ें, यानी अगर आप थोड़ा सा माजी में जाएं, तो जो एफर्ट्स मैं समझता हूँ सऊदी अरब की तरफ से की गई हैं एक पैचअप के लिए, या एक आप कह लीजिए खुशगवार माहौल बनाने के लिए, तहरान से हमेशा उसका मनफी जवाब जो है वो देखने को मिला है। तहरान ने यानी इस हद तक आप कह लीजिए माहौल ख़राब करने की कोशिशें जो है इस पूरे साल के अंदर जारी रखी। उसका जो मैं समझता हूँ एपेक्स फॉर्म हमें देखने को मिलती थी, वो हज के मौके पे मिना में जो एक बहुत ही सोगवार हादसा पेश आया और उसमें हज़ारों अफराद जो है वो अपनी जान से गए, उस मामले को भी जो है वो ईरान ने अपनी जो एक रवायती सियासत है खित्ते में बालादस्ती के हवाले से, उसको यानी बढ़ावा देने की कोशिश की। कत नज़र इसके कि उसमें ईरान का बड़ा जानी नुकसान हुआ, और सऊदी अरब ने अपना जो एक प्रोटोकॉल इस पूरे हज के हवाले से या उम्रे के हवाले से, जिस अंदाज से वहाँ पे अगर लोग जा बहक होते हैं तो उनके जो लवाहकीन हैं उनको उनकी लाशें जो हैं वो नहीं दी जाती, तो इस वजह से लेकिन ईरान की एक खसूसी दरख्वास्त थी और डिप्लोमेटिक सर्कल के हवाले से वो ईरान सऊदी अरब पहुँचाई गई, और सऊदी अरब ने अपने उस प्रोटोकॉल को जो है वो वायलेट करके ईरान की इस ग्रीवेंस को जो है वो रिड्रेस करने की कोशिश की। और बाद में जितनी भी इत्तलात सामने आई, मैं समझता हूँ कि वो यानी आप कह सकते हैं कि इस मुकद्दस फरीजे जो मनासिक हज की शक्ल में था उसको भी पोलिटिसाइज करने के हवाले से जो है,
तो दहशतगर्दी के हवाले से, जी दहशतगर्दी के हवाले से इन दोनों के दरमियान मसालहत की कोई गुंजाइश नज़र नहीं आती, जैसा कि आप समझते हैं कि अगर एक, ज़ाहिर है कि किसी भी एक फरीक की तरफ से, चाहे वो सऊदी अरब हो चाहे वो ईरान हो, अगर कोशिश की जाती है और दूसरा फरीक उसके लिए तैयार नहीं होता तो सूरत हाल आगे नहीं बढ़ सकती। आप ये बताइएगा कि मशरक़ वस्ती में शाम और इराक़ के इलाकों पर कब्ज़ा करके दाइश के लीडर अबू बकर अल बगदादी की तरफ से जब खिलाफत का ऐलान हुआ तो मशरक़ वस्ती के कदीम नक्शे में जैसे एक तब्दीली आई है। दाइश का खतरा हकीकी है, न सिर्फ दुनिया के लिए बल्कि मगरिब के लिए, खुद मशरक वस्ती के लिए भी। 2016 में दाइश को कंटेन करने और रोकने के लिए अमरीका के क्यादत वाले इत्तेहाद और सऊदी अरब की क्यादत वाले इत्तेहाद की तरफ से आप मौसर इकदाम देखते हैं?
मैं समझता हूँ कि जी अमरीका ने तो अपने तौर पर शाम और इराक में, जहाँ बेसिकली इस जो मैं समझूंगा मैनस की जो परवरिश हुई है या इसको वहाँ बढ़ावा मिला है, वहाँ इन्हें कंटेन करने के लिए अपना एड़ी चोटी का जोर लगाया है, लेकिन अभी तक जो है उसमें हमें कोई खातर खा कामयाबी देखने को नहीं मिली। जो एक बात अरसे से कही जा रही थी मगरबी कैपिटल्स की तरफ से कि सेक्रेटेरियन बुनियादों पर इस मामले को हल किया जाए, तो उस हवाले से मैं समझता हूँ कि सऊदी अरब की तरफ से एक ऐसा इनिशिएटिव अभी इस साल के आखिर में हमें देखने को मिला है कि जिसमें तकरीबन 34, बाज़ जगह 35 भी कहा जाता है, मुल्कों का जो एक इस्लामी मुल्कों का जो इत्तेहाद है उसको तश्कील दिया गया है, जो यकीनन उन्हीं खतूत पे या उन्हीं लाइंस पे इस अफरीद को या इस आप कह लीजिए जिन को जो है वो काबू करने की कोशिश करेगा, जिसका रोड मैप जो है वो ऑलरेडी अमेरिका या उसके इत्तेहादी ममालिक जो है वो दे चुके हैं। लेकिन एक कमी जो महसूस की जा रही थी वो यही था कि जिस अंदाज से मिडिल ईस्ट के वो मुल्क के जिनको एक बराह रास्त ख़तरा है इस दाइश के जो फिनोमेना से, वो एक लिहाज से अपनी जो कुछ आपके लिए जो रीजनल उनकी तरजीहात हैं वो उसमें बहुत ज़्यादा उलझे हुए थे, और इसी वजह से वो बराह रास्त उन्हें हेड ऑन लेने के लिए तैयार नहीं थे। तो मैं समझता हूँ कि अब सऊदी अरब की तरफ से, इससे पहले जो यमन में एक कार्रवाई की गई, क्योंकि यमन में जो लोग सरगर्म हैं उनके भी डांडे कहीं ना कहीं जाके वो दाएश या अलकायदा या इंतहा पसंदों के साथ जो है वो जा मिलते हैं।
जी तो अच्छा, शिमाली तो जी जी बात खत्म कर लीजिए।
जी तो अब इसी हवाले से सऊदी अरब ने ये मुनासिब जानना कि यमन में जो एक रिलेटिवली उन्हें वहाँ पे एक कामयाबी मिल रही है, तो अपने उस एक्सपीरियंस को वो इराक और शाम के अंदर जो है वो इस्तेमाल करते हुए, और ख़ास तौर पे यहाँ पे उन ममालिक को भी ऑन बोर्ड लेते हुए कि जिनके स्टेक्स बराह रास्त इस दाइश के फिनोमेना से रिलेट करते हैं, उनको भी ऑन बोर्ड लिया है। मैं समझता हूँ कि इसके यकीनन मुस्बत नतायज जो है वो आने वाले दिनों में देखने को मिलेंगे।
अच्छा, शुमाली नाइजीरिया की बात करते हैं, दो शहरों में पीर को खवातीन ने खुद को हमलावरों समेत शिद्दत पसंदों की कार्रवाइयों में कम से कम 50 अफराद हलाक हो गए और बताया जाता है कि यह हमला मुश्तबा बोको हराम की तरफ से किया जा गया है। और गुज़श्ता माह जारी होने वाली एक रिपोर्ट में बोको हराम दुनिया में ख़तरनाक दहशतगर्द तंजीम के तौर पर सामने आया है। बोको हराम के खतरे से निमटने के लिए क्या आप समझते हैं कि उसी नौयत की कोशिशें दरकार हैं जैसा कि दाश जैसे इंतहा पसंद ग्रुप से निमटने के लिए? एक क्विक कमेंट जी, एक मिनट हमारे पास है। मंसूर साहब,
इनका इनकी जो नजरियात जो है, जो अफकार है बोको हराम के, वो दाइश या अलकायदा से मुख्तलिफ नहीं है। ये इस लिहाज से ज्यादा वायलेंट है कि इन्होंने यानी बहुत ही आप कह लीजिए इस्लाम को जो बदनाम करने के हवाले से जो एक्टिविटीज, खासतौर पर जो बच्चियों का अगवा, फिर इसी हवाले से उनकी जबरी शादियां और उनको ज़बरदस्ती मुसलमान करने के हवाले से जो एक्टिविटीज़ बोको हराम जैसी जो इंतहा पसंद तंजीमों ने की हैं, इन्हें मैं समझता हूँ ज़्यादा सख्ती के साथ कुचलना जो है वो ज़रूरी है, क्योंकि इनके जो नज़रियात जो हैं वो मैं समझता हूँ दाइश से भी ज़्यादा इंतहा पसंद की तरफ मायल हैं। और ये यकीनन जो वेस्ट के और ख़ास तौर पर जो खत्ते के, अफ्रीकी खत्ते के जो ममालिक हैं, उनके इंटरेस्ट को बराह रास्त सेट कर रहे हैं। तो यकीनन ये जो एक्सपीरियंस यहाँ पे मिडिल ईस्ट में देखने को मिल रहा है, इसकी मैं समझता हूँ इसमें कुछ अफ्रीकी ममालिक भी शामिल हैं, तो मैं समझता हूँ कि वो जो कामयाबी का एक्सपीरियंस है उसको एक्सटेंड किया जाए इन इलाकों में कि जहाँ पे इस वक्त बोको हराम जो है उसने अपने स्ट्रॉन्ग होल्ड बना रखे हैं, और ख़ासतौर पर नाइजीरिया जो है इसका तख्ता मश्क बना हुआ है, जहाँ पर ना मसाजिद महफूज हैं, ना स्कूल महफूज हैं और ना ही कोई मिशनरी महफूज हैं। ऐसे इंतहा पसंदों को मैं समझता हूँ हेड ऑन लेने के लिए इस वक्त जो है वो मनसूबा बंदी जो है वो ज़रूरी है। और यकीनन इस मामले में जो एक्टिविटीज़, चाहे वो नाइजीरिया हुकूमत के लेवल पे है या अदरवाइज जो खित्ते के अफ्रीकी यूनियन के हवाले से है, मैं समझता हूँ कि वो नहायत खुशाइंद हैं और आने वाले दिनों में यकीनन मैं समझता हूँ कि 2016 जो है वो इस तरह की इंतहा पसंद तंजीमों के लिए जो है वो आप कह लीजिए
मौसर साल साबित होगा, उनको उन पर काबू पाने के लिए, उन पर काबू पाने के लिए मौसर साहब। बहुत बहुत शुक्रिया मंसूर जाफर हमारे साथ थे। और अब हमारे प्रोग्राम का बिल्कुल आखिरी हिस्सा आया और हमारे साथ हैं, मुमताज़ नाम है हमारे प्रोग्रामों का, और हम शुक्रिया अदा करते हैं डॉक्टर ज़ुबैर इकबाल का। अस्सलाम वालेकुम डॉक्टर साहब।
वालेकुम अस्सलाम।
डॉक्टर साहब बहुत बहुत शुक्रिया, आपको हम नए साल की मुबारकबाद देते हैं। हम 2015 के आखिरी प्रोग्रामों में से प्रोग्राम कर रहे हैं। 2015 अमेरिका के लिए जहां एक तरफ दाइश की इंतहा पसंदी और दहशतगर्दी से निमटने के चैलेंज सामने लाया, दूसरी तरफ घरेलू सतह पर मुल्क के अंदर इसे गन वायलेंस का बहुत सामना रहा, जिसमें हर साल की तरह इस साल भी सैकड़ों जाने चली गईं और हर बार हर मौके पर गन कंट्रोल्स को सख्त करने और कवानीन को कड़ा करने की बहस का आगाज़ हुआ। डॉक्टर ज़ुबैर, अमरीका में गन वायलेंस दहशतगर्दी ही की एक शक्ल के तौर पर सामने आ रहा है। 2015 में इस हवाले से शुरू होने वाली बहस और इकदामात का रुख 2016 में किस तरफ देखते हैं?
देखिए, 2015 में दूसरे सालों के मुकाबले में ज्यादा दहशत हुई है, ज्यादा गन वायलेंस देखी गई है। तो इसलिए अब तमाम मुल्क में, चाहे वो अपोजिशन हो या गवर्नमेंट पार्टी हो या राइटिस्ट हो या लेफ्टिस्ट हो, उनके दरमियान अब इस वक्त एक कंसर्न पाया जाता है कि कोई ना कोई स्टेप लेने जरूरी हो जाएंगे, वरना ये गन वायलेंस जो हाथ से निकल जाएगी। अब हो ये रहा है कि इस वक्त क्वाइटली नेगोशिएशंस हो रही हैं, डिस्कशंस हो रही हैं, और उम्मीद ये होनी चाहिए कि जब नई साल आएगा तो उसमें ये डिस्कशंस जो हैं वो सामने आएंगी और कांग्रेस लेवल पे और स्टेट लेवल पे इन पर बातें होंगी। उनमें दो तीन चीजें बड़ी अहम हैं जो कि इस्तेमाल करनी जरूरी हैं। एक तो ये कि जो गन लाइसेंसेस हैं उनके लिए रेगुलेशन बढ़ाना जरूरी हो जाएगा कि उसकी बैकग्राउंड चेकअप और उसके साथ साथ जो लाइसेंस इशू किए जाएंगे उसमें फेडरल गवर्नमेंट का असर होना जरूरी हो जाएगा। दूसरी बात यह आ जाती है कि गन वायलेंस को खत्म करने के लिए लोकल लेवल पे पुलिस और कम्युनिटी के दरमियान किसी ना किसी तरीके की कोऑपरेशन को बढ़ाना जरूरी होगा। वो कैसे होगा, ये स्टेट और लोकल लेवल की गवर्नमेंट्स को करना होगा। ये आसान नहीं है लेकिन इसको करना बहुत जरूरी है। इसी बात यह आ जाती है कि जो एमिनेशन دیا جاتا ہے، اگر اس ایمینیشن کو کم کر دیا جائے یا جو ویپنز پروڈیوس کیے جا رہے ہیں ان کے اندر ان کو یہ کہنا چاہیے اسمارٹ قسم کے ویپنز بنا دیے جائیں تاکہ وہ جو گنز جو ہیں وہ صرف وہی استعمال کر سکے جس کو استعمال کرنے کا حق حاصل ہے، تو پھر بڑی حد تک اس گن وائلنس کو کم کیا جا سکتا ہے۔
اچھا ڈاکٹر صاحب، ہمارے سامنے ایک سروے ہے، یہ جو ٹیلی ویژن چینل ہے یہاں کا سی این این نیوز، اس کے تحت کروایا گیا ہے، رائے عامہ کا جائزہ ہے ایک، اور اس سے پتہ چلتا ہے کہ دہشت گردی کے خلاف جاری جو جنگ ہے اس میں 11 ستمبر 2001 سے اب تک امریکیوں کی سب سے زیادہ تعداد غیر مطمئن دکھائی دیتی ہے، جبکہ 40% کا کہنا یہ ہے کہ دہشت گرد امریکہ کے خلاف لڑائی جیت رہے ہیں، اور یہ اعداد و شمار جو ہیں وہ پیر کے روز شائع ہوئے ہیں، جس سے چند روز پہلے جیسا کہ ہم بات کر رہے تھے پیرس میں حملے ہوئے اور پھر کیلیفورنیا کے شہر یہاں امریکہ میں سان برنارڈینو میں بھی حملے کیے گئے۔ تو آپ یہ سمجھتے ہیں کہ اوباما انتظامیہ کی کوششیں جو اس سلسلے میں ہیں دہشت گردی کا خاتمہ کرنے کے لیے اور جو دنیا بھر میں داعش کے خطرے کو روکنے کے لیے اور انتہا پسندی کو روکنے کے لیے حکمت عملی ہے، وہ مؤثر ثابت ہوگی؟
دیکھیے، اس سے پہلے بھی بات ہو چکی ہے، یہ جو آپ کو دہشت گردی نظر آ رہی ہے اس کی دو وجوہات ہیں، ایک تو بیسیکلی بڑی پولیٹیکل قسم کی وجہ ہے اور دوسری اسٹریٹجک ہے، جس کو لوگ استعمال کرتے ہیں اپنے فائدہ اٹھانے کے لیے۔ جب تک پولیٹیکل سولوشن آپ نہیں کر سکتے اس وقت تک اس قسم کے ٹینشن اور اس قسم کی جو جنگ بازی ہے وہ چلتی رہے گی۔ اس کو ختم کرنے کے لیے ضروری ہے کہ وہ علاقے جہاں پر جہاں سے یہ ٹیررزم وغیرہ پھیلتی آ رہی ہے وہاں پر جو انیکوالٹیز ہیں اور جو ڈس سیٹسفیکشن ہے وہاں کی گورنمنٹ کے لیے اور وہاں کے پولیٹیکل سسٹم کے لیے، اگر اس کو نہیں بدلا جاتا تو پھر اس قسم کی ٹینشن ختم نہیں ہوگی۔ یہ ایک گلوبل سی معاملہ ہے، اس کو امریکہ اکیلا سالو نہیں کر سکتا، امریکہ جانتا ہے، امریکی گورنمنٹ جانتی ہے، لیکن اس کے ساتھ ساتھ مشکلات یہ ہیں کہ آپ تمام دنیا میں خاص طور پر ان علاقوں میں جس میں مڈل ایسٹ شامل ہے یا جس میں افغانستان وغیرہ بھی شامل ہے، وہاں پر پولیٹیکل سولوشنز کیسے پیدا کیے جائیں جو کہ لوگوں کے حق میں ہوں اور وہ پھر پیسفلی اپنے پرابلمز کو سالو کرنے کے لیے تیار ہو جائیں، کیونکہ اسی صورت میں آپ ٹیررزم کو روک سکتے ہیں۔
اچھا ڈاکٹر صاحب، پاکستان اور امریکہ کے تعلقات کے لیے 2015 کیسا سال رہا، یہ اس کے بارے میں کچھ کہیے گا؟
جی دیکھیے، پاکستان اور افغانستان، پاکستان اور امریکہ کی جو ٹینشنز آپ کو نظر آتی رہی ہیں وہ افغانستان کی وجہ سے تھی۔ اب ہو یہ رہا ہے کہ 2015 میں ایک سب سے اہم بات یہ ہوئی ہے کہ دونوں ممالک کی جو آبجیکٹیوز ہیں یا انٹرسٹ ہیں افغانستان کے لیے وہ اب ذرا قریب ہوتے جا رہی ہیں، جس کی وجہ سے ان دونوں ممالک میں اب امریکہ اور پاکستان میں جو ٹینشنز پہلے دیکھی جاتی تھیں وہ ذرا کم ہو گئی ہیں، وہ ایک دوسرے کے ساتھ کوآپریٹ کر رہے ہیں تاکہ بڑی حد تک افغانستان میں کسی نہ کسی طریقے سے پیسفل سولوشن ہو جائے۔ اسی کو دیکھتے ہوئے اب یہ کوشش ہو رہی ہے کہ دوبارہ طالبان اور افغانستان گورنمنٹ کے درمیان پیس نیگوشیشن شروع کی جائیں، اور امید یہ رکھی جاتی ہے کہ 2016 کے شروع میں یہ نیگوشیشن دوبارہ شروع ہو جائیں گی۔ اگر وہ شروع ہو جاتی ہیں، جس میں پاکستان ایک بہت اہم قسم کا کردار اختیار کر رہا ہے اور اس کے ساتھ ساتھ امریکہ اور چین سپورٹرز ہیں، تو پھر امید یہ ہونی چاہیے کہ یہ جیسے ہی افغانستان کی مشکلات کی حل قریب آنا شروع ہو جائے گا، پاکستان اور امریکہ کے درمیان ٹینشنز بھی ذرا کم ہونے شروع ہو جائیں گے۔
اور آخری سوال، جی بالکل، ہمارے پاس 2.5 منٹ باقی ہے، کہ افغانستان میں امریکہ کی انگیجمنٹ 2016 میں،
دیکھیے افغانستان میں جو امریکہ کی جو انوالومنٹ ہے وہ کم نہیں ہوگی، وہ 2015 میں آپ کو یاد ہوگا کہ جو نیا فیصلہ کیا گئے تھے اس کے تحت اب امریکہ افغانستان میں اپنی فورسز کو رکھے گا، 10,000 کے قریب جو الائیڈ فورسز وہاں پر رہیں گی اور اس میں 5,000 امریکن فورسز ہوں گی، اور ان کو بڑھایا بھی جا سکتا ہے اگر ضرورت پڑے۔ تو یہ 2016 اور 2017 میں ایسا ہی رہے گا، اور اس یہ ایک کنسٹرکٹیو قسم کا سٹیپ ہے، کیونکہ اسی وجہ سے آپ دونوں سائڈز، دونوں ایکسٹریمز جو ہیں، گورنمنٹ ایک طرف اور دوسری طرف طالبان، ان کو کوآپریشن کے لیے مجبور کر سکتے ہیں۔
بہت بہت شکریہ. یہاں واشنگٹن سے ڈاکٹر زبیر اقبال ہمارے ساتھ تھے. ڈاکٹر صاحب آپ کے لیے ہم نئے سال کے لیے بہترین خواہشات کا اظہار کرتے ہیں اور آپ سے ہماری پھر بات ہوگی ہمارے انہی پروگراموں میں. آپ کے کامنٹس کا, آپ کے وقت کا بے حد شکریہ. تو اب اس وقت ہمارے اس پروگرام کا وقت اب ختم ہوا چاہتا ہے, اور لیکن ہم اپنے سننے والوں کو ایک بار پھر بتائیں کہ آج کا پروگرام ایک خصوصی پروگرام تھا جس میں ہم نے بہت سارے ان نیوز اسٹوریز کا احاطہ کرنے کی کوشش کی جو 2015 میں دنیا بھر میں دنیا کے مختلف کونوں میں سامنے آئیں اور دنیا بھر کی توجہ ان پر مرکوز ہوئی. اور یہ اسٹوریز وہیں پہ ختم نہیں ہو گئیں بلکہ ان کے اوپر بعض اسٹوریز ایسی ہیں جن کے اثرات نہ صرف آنے والے سال پر 2016 میں بلکہ 2016 کے بعد تک محسوس کیے جاتے رہیں گے, کیونکہ کچھ چیزیں جو ہیں وہ دورس نتائج کی حامل بھی ہوتی ہیں. تو اب ہمارے پروگرام کا وقت ختم ہوتا ہے اس امید کے ساتھ کہ 2016 آپ کے لیے بہت ساری اچھا وقت لائے اور دنیا میں امن اور استحکام بھی ہم سب دیکھ سکیں. تو ان ساری بہترین دعاؤں کے ساتھ آج کا پروگرام ہم ختم کرتے ہیں. بہجت کو یہ پروگرام ختم کرنے کی اجازت دیجیے. آپ سے میری ملاقات پھر ہوگی اسی پروگرام میں. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.